नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। पछिल्लो दिनमा विकास निर्माणको कामले क्रमशः तीव्रता लिन थालेको छ। एकै दिन पश्चिम नेपालका सिद्धबाबा सुरुङ मार्गमा भएको ब्रेक थ्रू र पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भुटोलबाट गोरुसिंहसम्मको सड़क स्तर उन्नति कार्यको शिलान्यासले विकास निर्माणको कार्यलाई तीव्रता दिन थालेको सन्देश पनि प्रवाह भएको छ। अस्ति शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बजार क्षेत्रमा 6 लेन र जंगल क्षेत्रमा 4 लेनमा निर्माण हुने 50 किलोमिटर लामो बुटवल गोरुसिंगे सड़कको शिलान्यास गर्नुभएको छ। 13 अर्ब 55 करोड़ रूपियाँको लगानीमा 3 वर्षभित्र सम्पन्न गर्ने गरी सड़क स्तर उन्नति कार्य प्रारम्भ गर्न थालिएको हो। सड़क स्तर उन्नति शुरू हुने भएपछि खुशीसँगै फेरि धुलाम्ने सड़कमा यात्रा गर्नुपर्ने भयो भन्ने चिन्ता पनि देखिएको छ। यसअघि स्तर उन्नति भइरहेको नारायणगढ़ बुटवल सड़क खण्डमा पटक पटक म्याद थप्दा समेत निर्माण पूरा हुन नसकेपछि त्यो सड़क भएर हिँड्ने यात्रुहरूले बेला बेलामा दिगदारी पनि व्यक्त गर्ने गरेका छन्। बुटवल गोरुसिंगे चन्द्रौटा सड़क योजनाकी प्रमुख कुशलता न्यौपानेसँग आज अन्तरसंवादमा हामी सड़क निर्माण कार्यको प्रारम्भ लगायतका पक्षमा कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा जोड़िसक्नु भएको छ। न्यौपानेज्यू,
नमस्कार,
स्वागत छ यहाँलाई।
थ्याङ्क यू।
हजुर, अब यो सड़कको स्तर उन्नति कार्यको शुभारम्भ भनौँ, एक प्रकारको शिलान्यास कार्य भएको छ। अब यो शिलान्यास पछि निर्माण कार्य कसरी अगाडि बढ्छ, यसका मोडालिटीहरू के हुनेछन्?
हाम्रो शुक्रबार त सम्माननीय प्रधानमन्त्रीज्यूबाट भर्चुअली बाटोको स्तर उन्नतिको शिलान्यास भएको छ। अब हामी मुख्यत सुरुमा ब्रिजहरूबाट पुलहरूबाट चाहिँ निर्माण कार्य आरम्भ गर्छौँ। त्यस लगत्तै सड़क छेउको चौडाईमा चाहिँ फिलिङको कार्य र नालीबाट हामी काम सुरु गर्छौँ। त्यस पश्चात चाहिँ कलवर्टहरू पनि सँगसँगै हामी काम सुरु गर्छौँ।
हजुर, अब कहिलेबाट काम सुरु हुन्छ?
पुलको काम चाहिँ लगभग सुरु भइसकेको अवस्था छ। बाणगंगा पुलमा चाहिँ निर्माण सुरु भएको मान्दा पनि हुन्छ। त्यस पछाडि चाहिँ हाम्रो रूपन्देहीको 3 वटा पुलमा पनि त्यस लगत्तै काम सुरु हुनेवाला छ। त्यसले अझै 2-3 दिन लाग्छ।
अब यो जुन 50 किलोमिटरको दूरी छ, यो 50 किलोमिटरको दूरीमा कतिवटा पुलहरू, कतिवटा कलबर्टहरू पर्दो रहेछ?
हजुर, यो 50 किलोमिटरलाई चाहिँ हामीले रूपन्देहीको 25 किलोमिटर र कपिल वस्तुको 25 किलोमिटर गरेर 2 ठेक्का मार्फत चाहिँ काम हुने हो। र यस 50 किलोमिटरमा चाहिँ टोटल 30 वटा पुलहरू रहेका छन्, जसमध्ये सबैभन्दा लामो बाणगंगा पुल रहेको छ। त्यस पश्चात चाहिँ 150 वटा क्रसिङ्सहरू छन्, कलवर्टहरू। त्यस लगत्तै चाहिँ हाम्रो 19 वटा वन्यजन्तु मैत्री क्रसिङ्सहरू रहेका छन्, जसमध्ये 3 चाहिँ डेडिकेटेड क्रसिङ्सहरू छन्। त्यसको अलावा चाहिँ मुख्य चोकहरूमा हाइवे माथिबाट जाने र शाखा बाटो तलबाट जाने हिसाबले चाहिँ भेहिकुलर अन्डरपासको व्यवस्था पनि रहेको छ डिजाइनमा। र सँगसँगै 12 पेडेस्ट्रियन क्रसिङ, पैदल यात्रुको लागि अन्डरपास र पैदल यात्रुको लागि ओभरहेड ब्रिज चाहिँ 11 छन्, 50 किलोमिटर सड़कमा होटलदेखि गरुसिंहसम्म।
हजुर, अब यो बाणगंगाको सबैभन्दा लामो पुल भन्नुभयो, यसको चाहिँ कति कति लम्बाई हुन्छ?
300 मिटर।
हजुर, योभन्दा अरू चाहिँ सबै साना साना छन् होइन?
हजुर हजुर, 25-30 धेरैमा 40 पनि छ। हजुर
हजुर, अब यसको निर्माणको जुन क्रम छ नि, अब हामी भनौँ न एकातिर खुसी छौँ, आम मानिसहरू खुसी छन् कि अब निर्माण विकासले तीव्रता पाएको छ, शिलान्यास भएको छ, यति ठूलो रकम चाहिँ सरकारले त्यसमा स्रोत सुनिश्चित गरेको छ, 13 अर्ब 55 करोड़ रुपियाँ। अब कतिपय ठाउँहरूमा 6 लेनको चाहिँ सड़क बन्नेछ, जहाँ चाहिँ बस्ती छ, खास गरी बजार क्षेत्र बनिएको छ, जंगल क्षेत्रमा 4 लेनको बनेपछि अब यो आवागमनका लागि त्यसले पक्कै पनि सकारात्मक चाहिँ नतिजा दिन्छ, प्रभाव पार्छ। यद्यपि अब सड़क निर्माणमा जुन ढिलाइ हुने गरेको छ त्यसले एउटा संशय पनि सिर्जना गर्दछ। अब यो पुलहरूको निर्माणले खास गरी समय लिन्छ कि, समय चाहिँ सबैभन्दा बढी अब यो निर्माणमा कसरी व्यवस्थापन गरिन्छ, 3 वर्षको समय टोकिएको छ?
सबैभन्दा निर्माणको लागि क्रिटिकल पाथ भनेको चाहिँ लामो समय लाग्ने पुल, किनभने बर्खामा पुलको काम गर्नलाई असहज हुने भए भएर हामीले पनि यो सड़क खण्ड स्तर उन्नतिको लागि पहिला पुलकै कामबाट सुरु गर्यौं। र जुन हजुरले ढिलाइको कुरा गर्नुभयो, सड़क निर्माण ढिलाइमा चाहिँ विभिन्न फ्याक्टरहरूले रोल खेल्छ, जस्तो हजुरको युटिलिटी रिलोकेसन भनौँ न, रुख काट्ने, अब पोल सार्ने, त्यस लगत्तै मटेरियल र म्यान पावरको उपलब्धताले पनि फरक पर्ने हुन्छ। त्यो सम्बन्धमा चाहिँ हामी रुख काट्ने कार्यको लागि वन प्रदेश वन मन्त्रालय फाइल पुगेको छ र अन्तिम चरणमा छ र हाम्रो पुल सार्ने कुराको लागि पनि नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय बुटवलले ठेक्का आह्वान गरेर ठेक्का लाग्ने अन्तिम तयारीमा छ र दुवैजना निर्माण व्यवसायी चाहिँ सँगसँगै काम गर्ने हो पुल सार्ने कार्यको लागि. सो अब यो सडक खण्ड निर्माण कार्यको लागि चाहिँ साङसी भन्ने चाइनिज कम्पनी र आशिष निर्माण सेवा नेपाली कम्पनीको जेवी छ, नेपाली पार्टनर पनि भएको हिसाबले चाहिँ उसलाई यो नेपालको परिवेश अब यो स्थानीय तहबाट मटेरियल लिनुपर्ने त्यहाँको आफ्नै रुल्स एन्ड रेगुलेसनमा ऊ अलिकता अभ्यस्त भएको हिसाबले चाहिँ थोरै सहज हुनेछ. यद्यपि अहिलेसम्मको उसको तयारी हेर्दाखेरि चाहिँ यो प्रोजेक्ट चाहिँ टाइममै सक्ने हामीले अपेक्षा गरेका छौँ.
हजुर, अब यो रुख कटानको विषय चाहिँ विभिन्न भनौँ न विभिन्नतिर फाइलहरू अड्किने हुन त अब सरकारले यो फाइल अड्काउन नपाउने भनेर पनि अध्यादेश मार्फत अथवा कानूनहरू बनाएर त्यो प्रक्रियाहरू पनि गरेको छ. यद्यपि विगतको हाम्रो तितो अनुभव छ नि त होइन, अब यो त्यहाँ अगाडि बढ्दैन त्यहाँबाट यहाँ अगाडि बढ्दैन. अब यो पोल सार्ने कुराकै सन्दर्भमा पनि अब अहिले चाहिँ कतिवटा रुख त्यो बीचमा कति रुखहरू काट्नुपर्ने भयो अनि त्यसका लागि चाहिँ अब यो पूर्व स्वीकृतिको सन्दर्भमा कसरी चाहिँ अगाडि बढिरहेको छ, समन्वय कसरी गरिरहनु भएको छ यहाँहरूले पोलकै बारेमा पनि?
टोटल हाम्रो 50 किलोमिटरमा 7,125 रुख कटान हुने हो. यसको लागि चाहिँ वन विभागबाट स्वीकृति आइसके र हामीले सम्बन्धित जिल्ला वन कार्यालयहरूबाट भेरिफिकेसन गराएर वन निर्देशनालय प्रदेश वन निर्देशनालय मार्फत हाम्रो प्रदेश वन मन्त्रालयमा पठाइसकेका छौँ. त्यहाँबाट चाहिँ हाम्रो अन्तिम स्वीकृति आइसकेपछि हामीले कटान आदेश प्राप्त गर्ने हो. होइन, त्यसको लागि चाहिँ 1:10 अनुपातमा एउटा रुख काट्दा 10 बिरुवा रोप्नुपर्ने जुन हाम्रो नियम छ त्यसको लागि पनि हामीले पैसा वन विभागलाई बुझाइसकेको अवस्था छ. यो चाहिँ कानुनी प्रक्रिया हाम्रो नियम कानुन अलिकता वनको सन्दर्भमा चाहिँ सेन्सिटिभ भएर पनि हुनसक्छ, अलि लामो चाहिँ छ नै. त्यसको लागि हामीले यही यहाँ जिल्ला वन कार्यालयले पनि एकदमै सहयोग गर्नुभएको छ, वन निर्देशनालयले पनि सहयोग गरेर चाहिँ हामीले छिटोभन्दा छिटो यसलाई वन प्रदेश मन्त्रालयमा पुर्याएका छौँ र त्यहाँ मार्फत चाहिँ स्वीकृति प्रदान हुने भइसकेपछि चाहिँ स्वीकृति आइसकेपछि चाहिँ हामी कटान आदेश प्राप्त गरेर रुख काट्छौँ. अनि विद्युतको पोल सार्ने सन्दर्भमा चाहिँ बाटो निर्माण कार्य सँगसँगै प्यारलली जाने जस्तो अवस्था हुन्छ, किनभने रोड साइडमा हाम्रो खाली जग्गामा त्यहाँ माटो पुरेर साइडमा हजुरको वाल लगाएपछि मात्रै पोल सार्न मिल्ने अवस्था हुन्छ कति ठाउँमा. त्यो भएर चाहिँ विद्युत प्राधिकरणबाट उहाँहरूले मोबिलाइज गर्नुभएको निर्माण व्यवसाय र हाम्रो निर्माण व्यवसाय चाहिँ हाम्रो अन्डरमा हाम्रो निर्देशनमा चाहिँ सँगसँगै प्यारलली उहाँहरूले प्लान गरेर त्यसलाई हाम्रो निर्माण व्यवसायले साइट उपलब्ध गराउने र नेपाल विद्युत प्राधिकरणबाट मोबिलाइज हुनुभएको निर्माण व्यवसायले चाहिँ त्यहाँ पोल सार्ने काम हुनेछ. त्यसको लागि पनि हामी एकदमै क्लोज कोअर्डिनेसनमै छौँ. सायद अब हप्ता 10 दिनभित्र रूपन्देहीको लागि चाहिँ पोल सार्नको लागि निर्माण व्यवसाय मोबिलाइज हुनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ.
हजुर, अब जस्तो यो निर्माणमा नि योजना कार्यालयहरूको भूमिकाको बारेमा नि अब यो ठेकदार चाहिँ कम्पनीहरूसँग यहाँहरूको समन्वय अथवा यहाँहरूको अधिकार भनौँ न, तपाईँहरू तीव्रता दिनुहोस्, तपाईँहरू छिटो काम गर्नुहोस्, तपाईँहरूले गर्नुभएन भने हामी यसो कारवाही गर्न सक्छौ भन्ने खालको अधिकारको कार्यान्वयनका सन्दर्भमा योजना प्रमुखहरू योजना कार्यालयहरू त्यति हामी सशक्त हुन सकेनौ भन्ने चाहिँ उहाँहरू भन्नुहुन्छ. यो सड़क जुन अहिले यहाँ आफैले जिम्मेवारी लिइरहनु भएको छ त्यो सड़कको सन्दर्भमा चाहिँ यहाँहरू कतिको चाहिँ अधिकार सम्पन्न भएको छु अथवा अधिकार कार्यान्वयन गर्न सक्छु जस्तो लाग्छ यहाँहरूलाई? माथि माथि कता कता चाहिँ च्यानल हुन्छ, लिंक हुन्छ, हामीले त हजुर त्यहाँ बस्ने मात्रै हो, यो देखिने मात्रै हो भन्ने पनि कतिपयको अनुभव छ, त्यो यहाँलाई पनि थाहै होला.
हजुर हजुर, यस्तो छ, हामी एज अ क्लाइन्ट भन्छ होइन, यो अन्तर्राष्ट्रिय जे हाम्रो प्र्याक्टिस छ त्यसलाई आइसिबी कन्ट्र्याक्टमा चाहिँ हामी क्लाइन्ट हुन्छौँ, हामीले लगानी गर्छौँ र हामीले अनुगमन गर्छौँ. त्यस अलावा चाहिँ हामीसँग सुपरभिजन कन्सल्टेन्ट को टिम नै हुनुहुन्छ, उहाँहरू टेक्निकल टिम पनि हुनुहुन्छ, कन्ट्र्याक्ट म्यानेजर म्यानेजमेन्ट हेर्ने पनि हुनुहुन्छ र त्यस अलावा निर्माण व्यवसायको पनि आफ्नै कन्ट्र्याक्ट म्यानेजमेन्टको पनि टिम हुन्छ र निर्माण व्यवसायले गरेका काम कारवाही सबै हुन्छ नि समयसँग रिलेटेड, क्वालिटीसँग रिलेटेड र पैसासँग रिलेटेड, त्यो कार्यको लागि प्रत्यक्ष हामी सँगसँगै एउटा सुपरभिजन कन्सल्टेन्ट हुन्छ जसले चाहिँ प्राविधिक कुराहरू केही कठिनाई आयो भने तुरुन्तै रेस्पोन्स गर्ने र यो दुईटै कम्पनीहरूलाई चाहिँ हामीले प्रत्यक्ष रूपमै एज अ क्लाइन्ट प्रोजेक्ट इम्प्लिमेन्टेसन एजेन्सी हो हाम्रो यो योजना कार्यालय, यसको प्रत्यक्ष निगरानीमै उहाँहरूले काम गर्ने हो र कन्ट्र्याक्चुअल अब्लिगेसन सबैको छ, कन्ट्र्याक्टमै हाम्रो करार सम्झौतामै भनौँ न, त्यहाँ सबैको आफ्नो काम कारवाही हाम्रो रेस्पोन्सिबिलिटी र उसले काम गरेन भने कस्तो कारवाही गर्ने, कस्तो चिठी लेख्ने, कसरी अगाडि बढ्ने भन्ने क्लियर भएको हुन्छ। र हामी चाहिँ सडक विभागको मातहत इनोभी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतकै कार्यालय भएको हुनाले भोलि कुनै ठुलै समस्या भयो भने हामी डिस्कसनमै रहेर हामीभन्दा माथिको कार्यालय र इभन मन्त्रालय विभागसँग समन्वय गरेर नै अगाडि बढ्ने अवस्था त्यो स्वाभाविक नै हो। यद्यपि हामी अधिकार सम्पन्न नै हुन्छौँ योजना कार्यालय पनि र यो समग्र भौतिक मन्त्रालय अन्तर्गतको काम भएको हुनाले चाहिँ उहाँहरूको इन्भल्भमेन्ट हुने आवश्यक परेको खण्डमा इन्भल्भमेन्ट हुने कुरालाई पनि सकारात्मक रूपमै लिनुपर्छ, किनभने अल्टिमेटली कुनै प्रब्लम पर्यो भने त्यसलाई कसरी सल्भ गर्नको लागि एउटा टिम नै भएको हुनाले हामी गर्छौँ र करार सम्झौतामा निर्माण कम्पनीले काम गरेन भने, ढिलासुस्ती गर्यो भने के गर्ने भन्ने कुरा स्पष्ट भएको हुनाले अब यो बाहिर आएको जस्तो यो एकदमै त्यस्तो पनि अवस्था होइन, यसलाई सकारात्मक रूपमै लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
हजुर, अब जस्तो भनौँ न, अब हामीले अघि पनि मैले यहाँलाई भने कि नारायणगढ़ बुटवलको जुन सड़कको जुन अवस्था भयो त्योबाट हामीले पाठ सिक्नै पर्छ, समस्याहरूबाटै समाधानका बाटोहरू चाहिँ तय हुने हुन् होइन। अब यहाँहरूले अहिले त्यसबाट हामी सिकेर अगाडि बढ्छौं भन्ने नै खालको कुरा चाहिँ व्यक्त गरिसक्नु भएको छ। अब यसमा जुन समस्याहरू देखिएको छ, अब यी समस्याहरूका सन्दर्भमा यदि हामी हेर्ने हो भने आर्थिक बाटोका विषयहरू, आन्तरिक व्यवस्थापनका विषयहरू, रूख कटानका विषय अघि पनि यहाँले भन्नुभयो, यी यावत विषयहरू छन् र त्योसँगै जनशक्तिको अभावको सन्दर्भ पनि, ठेकेदार कम्पनीले जनशक्ति चाहिँ अपेक्षाकृत रूपमा पाउन सकेन या त्यसलाई व्यवस्थापन गर्न सकेन भन्ने पनि एउटा पाटो। यी पाटोहरूमा चाहिँ यहाँहरूले कसरी हेर्नुभएको छ, ठेकेदार कम्पनीले ठेका त पायो तर उसँग पूर्वाधारको सन्दर्भ, यी यावत कुराहरू चाहिँ उनीहरूसँग सम्पन्न छ, उनीहरू अब चाहिँ अब पुल निर्माण जुन बाणगंगाको शुरू भएको छ त्योबाटै यहाँहरूले थाहा पाउनु भएको होला कि अब कसरी यिनीहरू चाहिँ अगाडि बढ्छन् त, यिनीहरूको बिहानी कस्तो छ, त्यसले अब दिनसम्म तय गर्ने अवस्था
एकदम यो सन्दर्भमा चाहिँ जुन ढिलाइले हुने स्थानीयले र सड़क प्रयोग गर्ने जुन आम सर्वसाधारण हुन्छ उहाँहरूलाई पर्ने शास्त्रीको सन्दर्भमा चाहिँ हामीले यो सड़कमा त्यो जुन हजुरले बुटल नारायणघाट सड़क खण्डको अहिलेको अवस्थाले हामीले पाठ के सिकिरहेका छौँ भने, सकेसम्म चाहिँ हामीले सर्भिस लेन जहाँ सर्भिस लेनको व्यवस्था छ, सर्भिस लेन बनाएपछि मात्रै हामी चाहिँ बीचको क्यारेज वेलाई भत्काउने र त्यतिन्जेलसम्म चाहिँ बीचमा भएको सडकलाई चाहिँ मेन्टेनेन्स गरेर अगाडि बढ्ने त्यसरी हामीले कार्यविधि बनाएका छौँ। त्यसको अलावा जुन हजुरले अहिलेको प्रिपेयरनेसको कुरा, अहिलेको बिहानी कस्तो छ भन्नुभयो, त्यो सन्दर्भमा चाहिँ अब यो ठेकाको सन्दर्भमा उसले जुन मोबिलाइजेसन पिस कि एडभान्स पेमेन्ट लिएको छ त्यो चाहिँ सम्पूर्ण रूपमा चाहिँ नयाँ मेसिन, नयाँ इक्विपमेन्ट, एकदम सफिस्टिकेटेड इक्विपमेन्टहरूमा चाहिँ उसले लगानी गरेको अवस्था, जस्तो मैले हिजो मात्रै खबर के पाएँ भने 51 टिपर उसले नयाँ किनेर साइटमा मोबिलाइज गरिसकेको छ, पाइल खन्ने मसिन, ड्रिल मसिन चाहिँ उसले 4 मोबिलाइज गर्दैछ, 2 साइटमा आइसक्यो, उसको ल्याब पनि हेर्दाखेरि हजुरको 2 ठाउँमा एकदमै सफिस्टिकेटेड मसिनहरू राखेको छ, होइन अफिस क्याम्प पनि राम्रो सेटअप गरेको छ। यो हिसाबले चाहिँ अब स्थानीय जनशक्तिको कुरालाई पनि स्पेसिफिक जुन कामको लागि जुन शक्ति जनशक्ति जहाँबाट अभाइलेबल हुन्छ उयो कन्ट्र्याक्ट गरिसकेको छ, इभन त्यो पूर्वबाट होस् अथवा पहाडी क्षेत्रबाट होस् कन्ट्र्याक्ट गरिसकेको अवस्थामा चाहिँ हामीले अब उसको प्रिपेयरनेस हेर्दाखेरि चाहिँ हामी सकारात्मक नै हुने पोजिटिभ सङ्केत देख्छौँ हामीले। अब प्राय कस्तो हुन्छ भने मोबिलाइजेसन पेस्की जुन लिने र त्यसलाई कहाँ इन्भेस्ट गरेको छ भन्ने कुरा पनि हामीलाई थाहा नहुने अथवा त्यहीमा शङ्का गर्नुपर्ने अवस्थाले पनि पछि कन्ट्र्याक्ट एक्जिक्युसनमा समस्या हुने गर्छ। यसमा चाहिँ उसले त्यो चिजलाई चाहिँ एक हिसाबले हामी सकारात्मक हुन सक्छौँ, सबै गाडी घोडामा इक्विपमेन्टहरूमा ब्याचिङ प्लान्टको यो साइलो भन्छ ठुल्ठुलो इक्विपमेन्ट कङ्क्रिट बनाउने मसिनहरू उसले सबै नयाँ किनेको देख्दाखेरि चाहिँ ऊ यो कन्ट्र्याक्टको लागि चाहिँ निर्माण व्यवसाय एकदम सिरियस भएको र तयारी चाहिँ एकदम राम्रो गरेको देखिन्छ, यसबाट हामी पोजिटिभ हुन सक्छौँ, यो ठेक्का स्तर उन्नति चाहिँ पोजिटिभली नै अगाडि जान्छ भन्ने विषयमा चाहिँ।
हामी अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी बुटौल गोरु सिंगी जन्द्रौटा सड़क योजनाकी प्रमुख कुशलता नेउपानेसँग कुराकानी गरिरहेका छौं। अस्ति शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बजार क्षेत्रमा 6 लेन र जंगल क्षेत्रमा 4 लेनमा निर्माण हुने गरी 50 किलोमिटर लामो बुटौल गोरु सिंगी सड़कको शिलान्यास गर्नुभएको छ। 13 अर्ब 55 करोड़ रूपियाँको लगानीमा 3 वर्षभित्र सड़क सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ। यिनै विषयमा कुराकानी गरिरहेका छौं। अब भनेको चाहिँ हामीले जुन बुटौल नारायणगढ़ सड़क खण्डबाट सिकेको पाठ मध्ये एउटा महत्वपूर्ण कुरा यहाँले गर्नुभयो, जुन विद्यमान सड़क छ त्यो विद्यमान सड़क चाहिँ अहिले नभत्काउने, चाहिँ छेउछाउका सड़कहरू चाहिँ पहिला निर्माणमा ध्यान दिने हो।
हजुर, एकदम हजुर। जहाँ हाम्रो शहरी क्षेत्र र सहरोन्मुख क्षेत्रमा सर्भिस लेनको व्यवस्था छ, पहिला हामी सर्भिस लेन कम्प्लिट गरिसकेपछि मात्रै बीचको अहिले भएको सड़कलाई हामी खन्ने योजना छ हाम्रो चाहिँ।
यस्तो चाहिँ किन हुँदो रहेछ, बीचमा पहिला खन्ने काम चाहिँ किन भयो, खासमा त्यसको तयारी पुगेन कि अथवा त्यसका चाहिँ मोडालिटीहरू त्यस्तै हुन्छन् कि, जुन हामी कहाँ जुन प्रचलनमा आयो त्यो मात्रै होइन अन्यत्र पनि त्यस्तो खालको अवस्थाहरू देखिन्छ। अब सड़क चाहिँ हामी स्तर उन्नति गर्छौँ भन्यो, भएको सड़क पनि भत्काइदियो अनि अब निर्माणमा ढिलाइ त छँदैछ।
यस्तो हुन्छ, हामीले जुन निर्माणको लागि समय आदि तोकेका छौँ त्यसभित्र नै सड़क सम्पन्न हुने अवस्था भयो भने चाहिँ बीचमा स्क्यारिफाई गरेर पनि हामीसँग मटेरियलहरू सबै कुरा रेडी छ भने हामीले त्यसलाई तुरुन्तै स्तरोन्नति काम जस्तो सबबेस बिछ्याउने, ग्राभल बिछ्याउने, बेस बिछ्याएर तुरुन्तै पिच गर्नलाई हामीलाई समस्या हुँदैन। जस्तो हामीले प्रेडिक्ट गरेको समयमै काम सम्पन्न गर्ने हो भने त्यो धेरै टाइम पनि नलाग्ने अवस्था हो। मटेरियल हामीसँग रेडी छ भने हामी तुरुन्तै स्क्यारिफाई गरेर त्यसलाई बेस सबबेसलाई रोलिङ गरिसकेपछि त्यत्तिकै नछोड्ने अवस्था हुने हुन्छ। खास उसको सेड्युल अनुसार त उसले त्यत्तिकै छोड्नु पाउँदैन, सबैभन्दा मिनिमम भन्दा मिनिमम समय अवधिको लागि मात्रै उसले स्क्यारिफाई गरेर छोड्ने हो र छोडिसकेपछि धुलो नहुनलाई बिहान बेलुका नै माटो छर्किनु पर्ने र तुरुन्तै त्यसलाई चाहिँ ग्राभल बेसले छोपेर पिच गरिहाल्नु पर्ने सेड्युल हुन्छ। त्यो यदि टाइममै भयो सबै कुरा भने त्यो एबनर्मल पनि होइन, त्यसलाई नर्मलै मान्न सकिन्छ। तर स्क्यारिफाई गरेर त्यो भत्काएर छोड्ने अवस्था भइसकेपछि अनि काम ढिलाइ भयो, धेरै कुराले चाहिँ उसले काम गर्न सकेन भने त्यसपछि चाहिँ ठेक्का पनि क्रोनिक हुने, रुन हुने र त्यत्तिकै अलपत्र हुने अवस्था हो। ठेक्का नर्मल्ली नै अगाडि बढिरहेको छ भने चाहिँ उसलाई ठेक्दा कम्पनीलाई पनि एकरो काम गर्न सजिलो हुने भए भएर उसले सबै एकैचोटि गर्न खोज्ने कुरा पनि स्वाभाविक नै हो। यद्यपि अब कुनै सिचुएसन हाम्रो चाहिँ आउट अफ कन्ट्रोल भयो अथवा केही महिनालाई रोकिनु पर्यो भने चाहिँ हामीले त्यसलाई सर्भिस लेन पहिला सुरु गरेर त्यसलाई सम्पन्न गरेर त्यहाँबाट ट्राफिक फ्लो हुन सक्ने अवस्था, गाडी घोडा त्यहाँबाट मुभ हुने भइसकेपछि मात्रै हामीले बीचको सड़क खन्नु चाहिँ उपयुक्त हुन्छ।
हजुर, अब पछिल्लो दिनमा भनौँ न, अब हामी जुन सोसियल मिडियामा छौँ, एउटा प्रकारले भन्यो भने ग्लोबलाइजेसनको जुन यो अवस्थामा हामी चीनले यति दिनमा यति सड़क बनायो, भारतले यति गर्यो, यो यति गर्यो, उसले यति गर्यो भनेर हामी हेरिरहेका हुन्छौँ। हाम्रो क्षमता, हाम्रो साधन स्रोत अथवा हाम्रो अवस्थालाई हामी त्यति धेरै चाहिँ हेरिरहेका हुन्नौँ अथवा एक प्रकारले भन्यो भने नजरअन्दाजै गरिरहेका हुन्छौँ। अब अहिलेकै यही सड़कको कुरा गर्ने भने पनि 50 किलोमिटर जाबो सड़कलाई 3-3 वर्ष भन्ने खालको जुन सोच छ र त्यो 3 वर्षमा पनि पूरा नहुने अवस्था त हाम्रो छँदैछ। अब यो बीचमा चाहिँ समयको व्यवस्थापन विभाजन कसरी गरिन्छ, यो पुलहरू बनाउन कति समय हामीले चाहिँ निर्धारण गरेका हुन्छौँ, त्यसपछि यो 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 कसरी यो 3 वर्षको हामीले चाहिँ समय व्यवस्थापन गरेका हुन्छौँ।
यो समय व्यवस्थापन चाहिँ निर्माण व्यवसायले उसले आफ्नो रिसोर्स प्लान गरेर, म्यान पावर रिसोर्स म्यान पावर प्लान गर्ने, मसिन प्लान गर्ने, मटेरियल प्लान गर्ने गरेर उसले दिएको प्रपोजल चाहिँ 3 वर्षभित्र मैले यसरी यसरी काम गर्छु भनेर प्रपोजल दिएको हुन्छ आफ्नो अनुकूल हुने गरी। र मौसमलाई पनि हेरेर, जस्तो पुलहरूको केसमा चाहिँ वर्षायाममा उसले काम गर्न सक्दैन, त्यसलाई छोड्छ र फेरि अर्को सिजनमा काम गर्ने हुन्छ। प्रायः चाहिँ पुलको काम, फाउन्डेसनको कामलाई अलिक कम मात्रै समय हामीसँग हुने भए भएर उसले 2 वर्षको टार्गेट राखेको हुन्छ। र फिलिङको काम अनि त्यसपछि स्ट्रक्चरको काम, हजुरको नाली निर्माणको काम सकिसकेपछि अनि बल्ल बाटो उसले कोतारेर त्यसपछि बेस सब बेस राख्ने, त्यसरी उसले प्रोग्राम दिएको हुन्छ। 3 वर्षभित्र उसको प्रपोजललाई हामीले हेरेर एक्सेप्ट गर्छौँ। जुन हजुरले यो 50 किलोमिटर 3 वर्ष लाग्ने कुरा गर्नुभयो, हाम्रो कस्तो छ भने नीति नियममा पनि डिएन नाइट काम गर्ने त्यो पैसा हामीले निर्माण व्यवसायलाई पे गर्न सक्ने हामीसँग नर्म छैन, होइन, एउटा त्यो त्यो नै भयो। र हाम्रो यो कन्स्ट्रक्सन कम्पनी जुन छ, एक हिसाबले निर्माण उद्योग बनाउन कन्स्ट्रक्सन इन्डस्ट्री नै एउटा बल्ल अपग्रेड हुने डेभलपिङ नेसन पनि भयो. सोफिस्टिकेसन मसिनहरू आउने त्यसको लागत हामीले ठेक्कामा इन्कर्पोरेट गर्न सक्ने अवस्था पनि छैन, किनभने हामीसँग एकदमै सीमित स्रोत साधन. अब यो हाम्रो बाटो पनि विश्व ब्याङ्कको ऋण सहयोगमा बन्दैछ, यद्यपि नेपाल सरकारको पनि 8% यसमा लगानी रहेको छ. एक त हामीसँग एकदमै लिमिट स्रोत साधन छ, त्यसमा हामीले देशभरिको रोड नेटवर्कलाई अपग्रेड गर्नुपर्ने अवस्थामा छौँ हामी, र हामीसँग भएको नियम कानुन अनुसार पनि हामीले त्यो सोफिस्टिकेटेड मसिनहरूलाई अब त्यसलाई हामीले लिनु सक्ने, त्यसको बापत लाग्ने पैसा उसलाई दिनु मिल्ने सक्ने, डिएन नाइट काम गराउन सक्ने त्यो हिसाबको जनशक्ति, यो सबै कुराहरूले चाहिँ जुन हजुरले भन्नुभयो चाइनाको कुरा, यसमा चाहिँ हामी अब कुनै समय हामी त्यो पनि अपेक्षा गरौँ, हामी त्यसमा अपग्रेड हुँदै हामी त्यो अवस्थामा पनि पुग्न नसक्ने त होइन. तर अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ हामीलाई 3 वर्ष लाग्ने कुरालाई चाहिँ यसलाई स्वाभाविक रूपमै लिनुपर्छ.
हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ. अब यसको यो निर्माणको सन्दर्भमा भनौँ न, अब यदि निर्माण समयमा भएन भने सरकारले गाली त खाइ नै रहेको छ, खान्छ नै, किनभने ऊ जिम्मेवार निकाय पनि हो, सरकारै होइन, अभिभावक पनि हो. त्योसँगै यहाँहरू जो निर्माणमा कुनै न कुनै हिसाबले जोडिनु भएको छ, यहाँ योजना योजना प्रमुखका रूपमा यहाँ प्रत्यक्ष जोडिनु भएको छ, अब होइन यो आम मानिसहरूको चाहिँ चाहनाको कुरा पनि, आवश्यकताको कुरा पनि, र यो मुलुकको क्षमताको कुरा पनि होइन, हामी तोकिएको समयमा चाहिँ यो निर्माण पूरा गरौं भन्ने सन्दर्भमा चाहिँ एउटा योजना प्रमुखले चाहँदा या को चाहिँ इच्छा शक्तिले केही प्रभावहरू पार्न सक्छ हामी समयमा सम्पन्न हुने सन्दर्भमा, या समन्वय गरेर यो यो चाहिँ निकायहरूले यसरी भूमिका निर्वाह गरिदियो भने समयमै हुन सक्छ भन्ने लाग्छ यहाँलाई?
एकदमै यो फर्स्ट कुरा नै हामी हाम्रो हातमा हुने कुरा भनेको जुन अहिले अहिले मैले हजुरलाई भने जस्तो वन क्षेत्रलाई क्लियर गर्ने पोल सार्ने कुरामा चाहिँ हाम्रो एकदमै ठुलो भूमिका हुन्छ. हामीले सम्बन्धित निकायहरूसँग जस्तो बिजुलीको कार्यालय भने विद्युत प्राधिकरणको कार्य सम्बन्धित कार्यालय, वनको कार्यालयहरूसँग समन्वय गर्ने, खानेपानीको कार्यालयसँग समन्वय गर्ने, डे टु डे भेट्ने, मिटिङहरू गर्ने, निर्माण व्यवसायीलाई पनि उहाँहरूसँग लिङ्क गराउने, यो कुराले चाहिँ एकदमै ठुलो असर गर्छ. हामी चाहिँ हाम्रो योजना कार्यालयको हिसाबले हामी चाहिँ यसमा लागि नै रहेछौँ, र यस बाहेक पनि जस्तो प्रम्प्टली डिसिजन दिने होइन, जस्तो सुपरभिजन कन्सल्टेन्ट त छ नै, टेक्निकल कुरामा उसले एडभाइस गर्छ, तर त्यसमा चाहिँ एउटा उनीहरूलाई पनि सहजीकरण गरेर एक हिसाबले यसरी अगाडि बढौँ भनेर इन्टरफेयर गरेर त्यसमा प्रम्प्टली डिसिजन दिँदाखेरि चाहिँ कुनै चिज अड्किरहेको चिज चाहिँ उसले निर्माण व्यवसायले एउटा डिरेक्सन पाएर चाहिँ उसले काम गर्न सक्ने अवस्था हुन्छ, एकदमै असर चाहिँ गर्छ निर्माण यो कार्यलाई समयमै सम्पन्न गर्नलाई चाहिँ योजना कार्यालयको पनि एकदमै ठुलो हात हुन्छ. र यस बाहेक पनि जस्तो लोकल लेभल भनौँ न, यहाँ जुन महानगरपालिका नगरपालिका अब मटेरियल चाहिँ उहाँहरूको स्वामित्वमा भएको हिसाबले उहाँहरूसँग समन्वय गर्ने कुरा, उहाँहरूले यो प्रोजेक्टलाई पोजिटिभली लिने कुरा होइन, यसको लागि मटेरियलको लागि सहजीकरण गर्नलाई पोलिसी लेभलमा इन्टरफेयर गर्न सक्ने कुराले निर्माण कार्यलाई समयमै सम्पन्न गर्दा यसले एकदमै ठुलो भूमिका खेल्छ. र यस बाहेक पनि हामीले हाम्रो काबु बाहिरको परिस्थिति हामीले अहिले चाहिँ एकदमै नर्मल अवस्था भयो भने 3 वर्षमा काम सक्न सक्ने भनेर प्रेडिक्ट गरेका छौँ. जस्तो हामीले जुन कोभिड खेप्यौँ, अलि पहिला हामीले नाकाबन्दी खेप्यौँ, यस्ता खालका हाम्रो काबु भइरहेका परिस्थिति भयो भने चाहिँ टाइम पनि लाग्ने र लागत पनि बढ्ने अवस्था त्यो चाहिँ हामी कसैको पनि बसमा हुने कुरा भएन. यद्यपि अरू कुराहरूको लागि चाहिँ हामीले समन्वय गरेर अवश्य पनि निर्माण कार्यलाई अब एक हिसाबले छिटो गर्नलाई समयमै सम्पन्न गर्नलाई चाहिँ हामीले हाम्रो रोल हुन्छ नै.
नेपालीज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद.
थ्याङ्क यू सो मच.
उहाँ हुनुहुन्थ्यो बुटवल गोरुसिङ्गे चन्द्रौटा सड़क आयोजनकी प्रमुख कुशलता नेपाली. प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बजार क्षेत्रमा 6 लेन र जंगल क्षेत्रमा 4 लेनमा निर्माण हुने 50 किलोमिटर लामो सड़कको शिलान्यास गर्नुभयो. 13 अर्ब 55 करोड़ रूपियाँको लगानीमा 3 वर्षभित्र सड़क सम्पन्न गर्ने लक्ष्य राखिएको छ. अन्तर्सम्वादमा यसै विषयमा केन्द्रित थियौं. प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.